हाम्रो अध्ययनको विषय हो प्रबन्धहरू, तर यो शब्द बाइबलमा कसरी प्रयोग गरिएको छ भनेर हामीले अध्ययन गर्न अगाडि चाहिँ त्यहाँ अरू प्रारम्भिक कुराहरू अध्ययन गर्न खाँचो भएकोले हिजो हामीले मुख्यत एउटा कुरा हेर्दै थियौँ। त्यो के भने, मैले घरिघरि दोहोऱ्याइरहेको एउटा वाक्यांश अथवा वाक्य के थियो, परमेश्वरले बेग्ला बेग्लै समयहरूमा बेग्ला बेग्लै व्यक्तिहरूसँग बेग्ला बेग्लै किसिमले तरिकाले व्यवहार गर्दै आउनुभएको छ भनेर, अनि त्यसलाई हामीले केही मात्रामा हेर्यौं। र आज चाहिँ हामी प्रबन्ध शब्दको अर्थलाई अध्ययन गर्दै अगाडि बढ्नेछौँ। अनि यो शब्दलाई नयाँ नियममा अङ्ग्रेजी नयाँ नियममा चाहिँ चार पटक प्रयोग गरिएको छ भने नेपाली नयाँ नियममा चाहिँ तीन पटक, तर अर्को एक पटक चाहिँ पनि खास त्यही शब्द ग्रिकमा पाइन्छ। अनि त्यो चार पटक प्रयोग भएको भनेर त्यसैले भन्न सकिन्छ। त्यसैले आउनुहोस् हामी यी पदहरूलाई हामी हेर्दै अगाडि बढौँ। सबभन्दा पहिला एफिसी एक अध्याय, एफिसी को एक अध्यायमा अनि दसमा, एफिसी एक को दसमा हामी यहाँ पढ्छौँ, समयहरू पूरा भएपछि प्रबन्ध मुताबिक उहाँले सबै कुराहरू ख्रिस्टमा एकत्र गर्नुहुन्छ। दुवै स्वर्गमा भएका कुराहरू र पृथ्वीमा भएका कुराहरू उहाँमा। यहाँ सबभन्दा पहिलो उल्लेख यो प्रबन्ध भन्ने शब्द यहाँ एफिसी एक को दसमा पायौं। एफिसी तीनमा पनि पढौं, एफिसी तीन अध्याय को दुई पदमा, यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ, पावलले यहाँ भन्छन्। दोस्रो उल्लेख एफिसी तीनको दुईमा पायौं, पहिलो कोरिन्थी नौ पहिलो कोरिन्थी नौ को सत्रमा हाम्रो तेस्रो लेख पाउँछौ। पहिलो कोरिन्थी नौ को सत्र, किनकि मैले यो काम इच्छापूर्वक गरे भने म इनाम पाउँछु, तर इच्छापूर्वक गरिन भने पनि सुसमाचार बाँड्ने काम अथवा प्रबन्ध मलाई सुम्पिएको छ। यहाँ काम भनेर अनुवाद गरिएको छ नेपाली बाइबलमा, अङ्ग्रेजीमा चाहिँ डिस्पेन्सेसन नै भनेको छ, जुन शब्दलाई हामीले प्रबन्ध भनेर नेपालीमा हेर्दैछौँ। चौथो उल्लेख चाहिँ कलसी एकमा, कलसी एक अनि पच्चीस पदमा चौथो उल्लेख, कलसी एक को पच्चीस, तिमीहरूका निम्ति, पावलले फेरि लेख्दैछन्, तिमीहरूका निम्ति मलाई दिएको परमेश्वरको प्रबन्ध अनुसार म मण्डलीको सेवक बनाइए। परमेश्वरको प्रबन्ध, यसरी चार ठाउँमा हामीले यो शब्दलाई हेर्यौं। अब यो शब्दको अर्थ हामीले बुझ्न प्रयास गरौं। प्रबन्ध भनेर रूपान्तर गरिएको ग्रिक शब्द हो ओइकोनोमिया, ओइकोनोमिया अङ्ग्रेजीको कुन चाहिँ शब्द जस्तो सुनिन्छ, यहाँ अलिअलि इकोनोमी जस्तो सुनिँदैन, कमर्स पढ्नेहरूले इकोनोमिक्स पढ्छन्, देशको इकोनोमी खराब छ भनेको मतलब देशको अर्थतन्त्र खराब छ भन्ने बुझिन्छ इकोनोमी। अनि यो ग्रिक शब्द इको ओइकोनोमियाबाट आउँछ, प्रबन्ध भन्ने शब्द त्यहाँबाट आउँछ। यो शब्द वास्तवमा ग्रिकमा दुईटा शब्द मिलेर बनेको छ। यो ओइकोनोमियालाई अब दुई भाग लगाउँदैछ किनभने दुईटा भागले बनेको छ, पहिलो भाग हो ओइकोस, दोस्रो भाग हो नोमोस। ओइकोसको अर्थ हो घर, नोमोसको अर्थ हो व्यवस्था, अथवा नियम अब यसलाई जोडौं यसले ओइकोनोमिया को अर्थ हुन्छ घरको व्यवस्था वा घरको नियम अब यही ग्रीक शब्दलाई अर्को शब्दले पनि रूपान्तर गरिएको पाउँछौं लुका १६मा पढौं लुका १६ लुका १६को २ ३ र ४ हामी पढ्न लागिरहेको छौं लुका १६को २ मा हामी सुरु गरौं अनि त्यसलाई बोलाएर उनले त्यसलाई भने एउटा मालिकले आफ्नो दासलाई बोलाएर भने यो के हो जो म तिम्रो विषयमा सुन्छु तिम्रो भण्डारी कामको हर हिसाब देऊ किनकि अब उसो तिमी भण्डारी रहन सक्दैनौ तब त्यस भण्डारीले मन मनमा भन्यो म के गर्नु किनकि मेरा मालिकले मदेखि भण्डारी काम लगिरहेछन् खन्नु त म सक्दिन नै माग्नु मलाई लाज लाग्छ म के गर्नेछु सो मलाई थाहा छ यसुसले कि जब म भण्डारी कामदेखि निकालिन्छु तब तिनीहरूले मलाई आफ्ना घरमा स्वागत गरून् यहाँ तीनवटै पदमा घरिघरि उल्लेख भएको शब्द हो भण्डारी भण्डारी काम भण्डारी भण्डारी काम है अनि यो शब्द चाहिँ यही ओइकोनोमिया भन्ने शब्दलाई रूपान्तर गरिएको तसर्थ प्रबन्ध के हो भनेर हामीले बुझ्ने हो भने हामीले भण्डारीपनको विषयमा केही कुरा बुझ्नुपर्ने रहेछ त्यसैले भण्डारीपनको विषयमा हामी बुझ्न अगाडि बढौँ अब भण्डारी कसलाई भनिन्छ यही हामीले पढ्यौँ भण्डारी भनेको एउटा घरको प्रबन्धक हो हाउस म्यानेजर ब्याङ्कमा त्यो ब्याङ्कको एउटा म्यानेजर हुन्छ उसलाई के भन्छ प्रबन्धक भन्छ सबैभन्दा ठुलो म्यानेजर हो भने उसलाई के प्रबन्धक भन्छ महाप्रबन्धक जेनरल म्यानेजर है अब घरको प्रबन्धकलाई चाहिँ हाउस म्यानेजर अङ्ग्रेजीमा अनि उसले के गर्छ ऊ चाहिँ अर्काको घरबार र सम्पत्तिको देखरेख गर्ने व्यक्ति हो ऊ अर्काको स्वामित्वमा रहेको थोकको जिम्मा लिने व्यक्ति हो हुन त हामी मध्ये धेरै जसोलाई भण्डारीको आवश्यकता त पर्दैन किनभने हामीसँग जे छ त्यो आफै देखरेख गर्न सक्छ तर कसैको दसवटा घर छ अरे पाँच सय बिघा जग्गा छ अरे पच्चिसवटा कार छ आठवटा ट्रक छ तीनवटा पौडी खेल्ने पोखरी छ अझ त्यसमाथि थप्नको लागि एउटा निजी कोइला खानी पनि छ अरे उसको पछाडितिर अब यत्रो सम्पत्ति भएको एउटा साउजीले के सबै उसको यो सम्पत्तिलाई आफै रेखदेख गर्न सक्छ सक्दैन उसलाई के चाहिन्छ एउटा प्रबन्धक चाहिन्छ एउटा म्यानेजर चाहिन्छ सबको रेखदेख गर्ने एउटा भण्डारी चाहिन्छ मान्छेहरूको आवश्यकता पर्छ त्यसैले भण्डारी भनेको एक प्रबन्धक हो जसले अर्काको स्वामित्वमा रहेको थोकहरूको निम्ति जिम्मेवारी हुन्छ अब एउटा भण्डारीमा चाहिँ एउटा कुरा हुनै पर्छ भनेको छ बाइबलमा पहिलो कोरिन्थी ४को २ मा जाउँ पहिलो कोरिन्थी ४को २ एक भण्डारीमा एउटा कुरा हुनु अपरिहार्य छ अनि पहिलो कोरिन्थी ४ अध्याय को दोस्रो पदमा हामी पढ्नेछौँ यहाँ लेखिएको छ अब भण्डारीहरूमा यो कुरा हुनु परेको छ मानिस विश्वास योग्य पाइयोस् अब यो पद अनुसार एउटा भण्डारीमा हुनुपर्ने गुण के रहेछ एकदम ह्यान्डसम हुनुपर्ने हो कि एकदम सुन्दरी हुनुपर्ने हो कि एउटा भण्डारीको योग्यता कि एकदमै उसको चाहिँ दिमाग होइन तिखो न तिखो हुनुपर्ने हो कि एकदमै ट्यालेन्ट भएको सिप भएको व्यक्ति हुनुपर्ने हो कि के हो यो पद अनुसार कसैले ऊ विश्वासयोग्य हुनुपर्छ अरू के पनि भनेको छ अर्थात् उसलाई दिएको जिम्मेवारीहरू उसले पुरा गर्ने व्यक्ति भरपर्दो व्यक्ति भण्डारी त्यस्तो हुनुपर्छ. अब एउटा उदाहरण हेर न कतिको भर पर्दो रहेछ एउटा भण्डारी. यहाँ लुका स्वरमा जाउँ त, लुका स्वर अध्याय अघि हामीले यो खण्डमा हेर्दैथ्यौं, फेरि एकचोटि हेरौँ. लुका स्वरको एकदेखि चार म पढ्नेछु. अनि उहाँले आफ्ना चेलाहरूलाई पनि भन्नुभयो, एकजना धनवान मानिस थिए जसको भण्डारी थियो, त्यसले उनको सम्पत्ति बर्बाद गरिरहेको छ भन्ने दोष उनी कहाँ ल्याइयो. अनि त्यसलाई बोलाएर उनले त्यसलाई भने, अनि अघि हामीले पढ्यौं के हो यो, तिमी विषयमा के सुन्छ यो, हर हिसाब देऊ, अब तिमी भण्डारी रहन पाउँदैन है. अब ऊ चाहिँ विश्वासयोग्य थियो कि थिएन, थिएन, ऊ अविश्वासयोग्य ठरियो, भण्डारीपनबाट उसलाई निकालिने भयो. र बाइबलमा विश्वासयोग्य भण्डारीहरूको उदाहरणहरू हामी पाउँछौ. उत्पत्ति 49:50 जाउँदा हामी एकचोटि माफ गर्नुहोस्, उत्पत्ति 49 भन्नुपर्छ, के अरे 3:9 हो, ए उन के भन्छ त्यसलाई, 3:9 के भन्छ, 39 ल 39 ल सबैलाई बुझ्ने. उत्पत्ति 49 है, 39 एकदेखि छ. अब यहाँ एउटा कस्तो भण्डारी पाउँछ हेर न यहाँ. अब योसेफ मिश्रमा लगिए र फारोका एउटा अधिकृत अंगरक्षकका कप्तान पोथीफर भन्ने एकजना मिश्रीले तिनलाई त्यहाँ ल्याउने इस्माएलीहरूका हातबाट किने. उसका दुष्ट दाईहरूले आफ्नै भाइलाई कमारको रूपमा बेचिदिया छ, जवान भर्खर 16-17 वर्षको युसुफ. परमप्रभु युसुफको साथमा हुनुहुन्थ्यो र त्यहाँ तिनको उन्नति भयो. तिनी आफ्ना मिश्री मालिकको घरमा बस्थे. तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गराउनु भएको देखे. यसैले उनको निगाह युसुफमाथि रह्यो. युसुफले उनको सेवा शुश्रूषा गर्थे. उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सब थोकको जिम्मा तिनलाई दिए. उनले तिनलाई आफ्नो घरको र आफूसँग भएका सबै कुराको मुख्य कारिन्दा तुल्याएको समयदेखि परमप्रभुले युसुफको खातिर त्यस मिश्रीको घरमा आशिष दिनुभयो. परमप्रभुको आशिष उनको घरबार अन्नखेत र सबै कुरामाथि थियो. छपट यसैले आफूसँग भएका सबै उनले युसुफको जिम्मामा छोडिदिए. आफूले खाने भोजन बाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैनथे. यसरी हामी पाउँछौ कि युसुफ एक विश्वास योग्य भण्डारी थिए. ऊ कसका भण्डारी थिए, पोथीफर भन्ने यो मिश्र देशमा इजिप्टमा भएको एउटा कप्तानको भण्डारी थिए. पोथीफरको स्वामित्वमा रहेको सबै कुरा यही युसुफको हातमा सुम्पिएको थियो. अनि युसुफले आफ्नो मालिकका सम्पत्तिको रेखदेख राम्ररी गरे. अनि उनको मालिक पोथीफरलाई के थाहा थियो भने, जे जे कुरा मैले युसुफको हातमा सुम्पिएको छु यो चाहिँ भरपर्दा हातमा छ भनेर ढुक्क थियो. राम्रो हातमा परेछ मेरो घरबार. अब याद गर्नुपर्ने एउटा कुरा के भने, भण्डारी चाहिँ घरको एक प्रबन्धक हो, घरको मालिक चाहिँ होइन नि, प्रबन्धक हो, भण्डारी हो ऊ, मालिक होइन. घरका प्रबन्धक युसुफ थियो भने घरका मालिक चाहिँ को थिए, पोथीफर है. त्यो घर पोथीफरको थियो, युसुफको थिएन. त्यस्तै अघि हामी लुका 16:1 पढेको थियौँ, घरको मालिक त्यो भण्डारी थिएन तर त्यो धनी मानिस थियो. अब यो भण्डारीपनको सम्बन्धमा अध्ययन गर्दाखेरि दुईवटा कुरा हामीले पनि विचार गर्न आवश्यक छ. त्यो के भने, त्यो भण्डारीलाई केही आशिषहरू छन्, साथै उसलाई केही जिम्मेवारीहरू पनि छन्. अब पोथीफरले युसुफको हातमा यसरी सबै कुरा सुम्पिदिनु उसको लागि एकातिर त आशिष हो है, उसको प्रमोशन हुँदै गएछ. पहिला त एउटा दासको रूपमा त आएको हो, अनि पछि त उसको प्रमोसन हुँदै हुँदै ऊ त सम्पूर्ण थोकको म्यानेजर भएको छ. है, एकातिर आशिष थियो, उसलाई केही स्वतन्त्रता पनि छ भने अर्कोतिर उसलाई यो ठुलो जिम्मेवारी पनि हो. त्यसै गरी मानिसलाई परमेश्वरले दिनुभएको भण्डारीपनमा पनि ठिक यही कुरा साँचो ठहरिन्छ. एउटा विश्वासी जन ऊ जुनसुकै समयमा युगमा ऊ जिइरहेको किन नहोस्? हिजो हामीले भनेको थियो आदम, अब्राहम, त्यो नगरी नुह, अब्राहम, पछि हामीले उदाहरणमा दाउदलाई हेरेका थियौँ, त्यसपछि बत्तिसमा दिने योहन्ना, त्यसपछि पावल, होइन हामी, अनि पछि परमेश्वरको राज्यको युगमा बस्ने जिउने विश्वासीहरू. अब जुनसुकै युगमा जिउने विश्वासी किन नहोस्? उसको हातमा परमेश्वरद्वारा सुम्पिएको जुनसुकै कुराको निम्ति पनि ऊ जिम्मेवारी छ. तर अर्कोतिर त्यो आशिष पनि हो, परमेश्वरले उसलाई केही कुरा सुम्पिन. जस्तो कि अब्राहमको हातमा परमेश्वरले एकदम ठुला ठुला प्रतिज्ञाहरू सुम्पिनु भयो. एकचोटि त्यहाँ पढौँ, उत्पत्ति 12 अध्यायमा. हामीले यो अहिले नै डिटेलमा हेर्ने छैनौँ, तर यसो नमुनाको लागि उत्पत्ति 12:1-3 पढ्यौँ भने अब्राहमको बोलावट, यो महान घटनामा चाहिँ परमेश्वरले उसको हातमा उद्वेगका प्रतिज्ञाहरू सुम्पिनु भएको छ. उत्पत्ति 12:1-3 हामी पढ्छौँ, परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताको घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा, म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस्, तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई श्राप दिनेछु, तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछ. अब्राहमको लागि एउटा ठूलो आशिष थियो, यो सत्यता, यो प्रतिज्ञा परमेश्वरले दिनुभयो. कसैलाई पनि यस्तो प्रतिज्ञा दिनुभएको थियो उसको जाति र उसलाई. त्यस्तै गरी परमेश्वरले मोसाको हातमा आफ्ना पवित्र व्यवस्थाहरू, आज्ञाहरूको एक सँगालो नै सुम्पिदिनुभयो उसको हातमा. अनि त्यो चाहिँ प्रस्थान 19:20 पढ्छ, होइन? अनि यो सब यसरी पाउनु ठुलो आशिष पनि थियो, जिम्मेवारी पनि थियो. जस्तै पावलको हातमा, अघि हामीले एफएससी कलसी इत्यादिमा पढ्यौँ, परमेश्वरले पावलको हातमा परमेश्वरको अतुलनीय अनुग्रहको सम्बन्धी एक नयाँ, एक नवीन ज्ञान चाहिँ सुम्पिनु भयो, जुन पछि हेर्नेछौँ. त्यसैले प्रत्येक विश्वासी जनलाई परमेश्वरले उसको हातमा जे सुम्पिनु भएको छ त्यसको ठिक, त्यसको एकदम सठिक प्रयोग अथवा प्रयोजन गर्न पाउनु उसको निम्ति त ठुलो आशिष हो. उसको एकातिर आशिष हो भने अर्कोतिर उसको ठुलो कर्तव्य पनि हो. भण्डारीपन भनेको यही नै हो. अब तर प्रबन्ध भनेको के हो? प्रबन्ध भन्नाले भण्डारीपन बुझिन्छ, भण्डारीको काम बुझिन्छ, म्यानेजमेन्ट. आजकल म्यानेजमेन्ट पढ्छ नि, होइन? भण्डारीपन, भण्डारीपनमा तीनवटा कुरा सम्मिलित हुन्छन्. एक चाहिँ त्यहाँ घरको मालिक हुन्छ, दोस्रो चाहिँ त्यो घर हुन्छ, र तेस्रो चाहिँ एउटा भण्डारी हुन्छ. यो तिनवटालाई हेरौँ है. पहिलो चाहिँ भण्डारीपनमा हुने घरको मालिक हुन्छ. अब त्यहाँ कुनै भण्डारीपन छ भने, भण्डारीको काम छ भने, त्यहाँ घरको एउटा मालिक वा प्रभु हुनै पर्छ. अब घरको नियमहरू बसाल्ने व्यक्ति त हुनु पर्यो नि, घरको नियमहरू स्थापना गर्ने व्यक्ति, आशिष र जिम्मेवारीहरू सुम्पिने एकजना व्यक्ति हुनु पर्यो नि. त्यत्तिकै आउँछ र जिम्मेवारी, कसैले सुम्पिदिनु पर्यो, होइन? कसैले दिनु पर्यो. बाइबल पढ्ने क्रममा हामी के पत्ता लगाउँछौँ भने घरको मालिक वा प्रभु चाहिँ जिउँदो परमेश्वर नै हुनुहुन्छ. एकचोटि हिब्रू 3 हामी पढाउँछौँ, हिब्रू 3:4 हेर्नेछौँ. परमेश्वरको प्रबन्ध भनेर अध्ययन गर्ने क्रममा अब भण्डारीपन, भण्डारीको कामसँग सम्बन्धित रहेछ यो. त्यसमा घरको मालिक हुनुपर्छ नम्बर एक, अनि घरको मालिक चाहिँ जिउँदो परमेश्वर नै हुनुहुन्छ। हिब्रू 3:4 लेखेको छ, किनकि हरेक घर कुनै मानिसद्वारा बनाइन्छ तर जसले सबै थोक बनाउनु भयो उहाँ परमेश्वर हुनुहुन्छ। त्यसैले उहाँ नै सर्वोच्च परमेश्वर हुनुहुन्छ। स्वर्ग उहाँले नै बनाउनु भयो, यो आकाशहरू, पृथ्वी उहाँले नै बनाउनु भएको हो, यो सब थोका प्रभु उहाँ नै हुनुहुन्छ, मालिक उहाँ नै हुनुहुन्छ। घरको मालिक चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ। अलि घर भने थियो, अब दोस्रो चाहिँ अब घरमा जानु पर्यो। त्यहाँ अब प्रभु मालिक मात्र नभएर त्यहाँ उक्त प्रभुले आफ्नो शासन चलाउने, शासन कार्यान्वयन गर्ने अथवा आफ्नो अधिकार प्रकट गर्ने क्षेत्र पनि हुनु पर्यो नि। राज्य बिनाको राजा हुन्छ क्या, त्यस्तै घर बिनाको मालिक हुन्छ क्या। परमेश्वरको घर के हो त? परमेश्वरको घर यो अर्थमा यही पृथ्वी हो, यो संसार। भजन संग्रह 24 जाउँ, भजन संग्रह 24 अनि हामी एक पदमा हेर्नेछ। भजन संग्रह 24:1 लेखिएको छ, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्। संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। त्यसैले यो संसार उहाँकै हो, अनि उहाँ चाहिँ आफ्नो इच्छा अनुसार, बुद्धि अनुसार यो संसारमाथि उहाँ शासन गर्नुहुन्छ। त्यसैले दुईटा कुरा हेऱ्यौँ, घरको मालिक प्रभु हुनुहुन्छ, घर भनेको संसार, यो सम्पूर्ण सृष्टि नै। अब तेस्रो कुरा, भण्डारीपनमा के पनि हुनुपर्छ, एउटा भण्डारी पनि हुनु पर्यो। अब त्यहाँ मालिक हुनुपर्छ त भन्यौँ, घर हुनुपर्छ त भन्यौँ, तर साथै त्यहाँ भण्डारी पनि हुनुपर्छ। भण्डारी भनेको त्यो हो जो जिम्मेवार बनाइएको छ, ऊ घरको मालिकका सबै प्रकटित आज्ञाहरूमा, घरको मालिकले बताएको सबै कुराहरूमा ऊ विश्वासयोग्य हुनुपर्छ, आज्ञाकारी हुनुपर्छ। अनि भण्डारीलाई चाहिँ केही निश्चित तोकेर त्यहाँ काम कर्तव्यहरूलाई दिएका हुन्छ, अनि केही निश्चित कुराहरूमाथि उसलाई जिम्मेवार हुन पनि निर्देशन दिएका हुन्छ, अथवा केही निश्चित कामहरू गर्नलाई उसलाई जिम्मा सुम्पिएको हुन्छ। एकचोटि प्रेरित 17 जाउँ त, प्रेरित 17:30 भण्डारीलाई मालिकद्वारा केही निश्चित कुराहरू दिएको, सुम्पिएको, जिम्मा लगाइएको हुन्छ। जस्तै कि यहाँ प्रेरित 17:30 संसारको सबै मानिसहरूलाई यसरी भनिएको छ, तर त्यस अज्ञानताको समयहरूलाई परमेश्वरले वास्ता गर्नु भएन, तर अब सबै ठाउँमा सबै मानिसहरूलाई पश्चाताप गर्नु भन्ने आज्ञा गर्नुहुन्छ। परमेश्वरले सुम्पिनु भएको यो आज्ञा आज सबै मानिसहरू त्यसैले परमेश्वरतर्फ जिम्मेवार छ, मेरो जिम्मा छैन भन्ने त्यस्तो कोही पनि छैन, उसलाई कसैले बहाना छैन त्यस्तो भन्नलाई। अनि यो हामीले यहाँ उल्लेख भएको पायौँ। अनि भण्डारीले आफ्नो मालिकले दिएका त्यो घरका नियमहरू पालन गर्नुपर्छ। यदि घरका नियमहरू पालन गर्न चुकेको खण्डमा त्यो भण्डारी दोषी ठहरिन्छ, अनि यो भण्डारी चाहिँ मानव जाति नै हो। हामी एकचोटि तितस 1 जाउँ, तितस 1:7 यहाँ विभिन्न ठाउँमा मध्ये एक दुईटा ठाउँमा हेर्नेछौँ। तितस 1:7 लेखेको छ, किनभने अध्यक्ष भनेको मण्डलीको एल्डर या प्राचीन, किनभने अध्यक्ष परमेश्वरका भण्डारी हुनाले दोष रहित हुनुपर्छ। परमेश्वरको भण्डारी भनेछ, मान्छे हो यो परमेश्वरको भण्डारी। अघि पहिलो कोरिन्थी चारमा पनि हेर्थ्यौँ, पहिलो पत्रुस चारमा पनि जाउँ अहिले, पहिलो पत्रुस चार, मानिस नै भण्डारी हो। पहिलो पत्रुस चारको दसमा, हरेकले पाएको वरदान अनुसार परमेश्वरका नाना प्रकारका अनुग्रहका असल भण्डारीहरू झैं तिमीहरूले यो वरदान एक अर्काको सेवामा लगाऊ। त्यसैले मानिसलाई परमेश्वरले भण्डारी बनाउनु भएको छ, उसलाई सुम्पिनु भएको छ केही कुराहरू। त्यसैले यहाँ तिनवटा कुरा देख्यौँ भने त्यसलाई एकचोटि फेरि संक्षेपमा, भण्डारीपनमा तिनवटा कुरा के हुँदो रहेछन्। एक चाहिँ घरको मालिक हुँदो रहेछ, नम्बर दुईमा चाहिँ त्यहाँ घर हुन्छ, नम्बर तिनमा चाहिँ भण्डारी हुन्छ। अब प्रबन्धहरू भन्ने बुझ्न खोजिरहेको छौँ होइन। पहिला त बाइबलमा एउटा प्रबन्ध होइन, प्रबन्धहरू एक वचन होइन, बहुवचनमा हामी यो पाउँछौँ। भनेको भन्दा सबै अध्ययन गर्दाखेरि एउटा मात्र प्रबन्ध पाउँदैन बाइबलमा, त्यहाँ प्रबन्धहरू पाउँछौँ एकभन्दा बढी। परमेश्वरले आफ्नो घरको यो सृष्टि संसारको प्रशासन बेग्ला बेग्लै समयमा बेग्ला बेग्लै तरिकाले सञ्चालन गर्नुभएको छ भन्ने त हामीले हिजो पनि हेर्यौँ। यसको मतलब चाहिँ परमेश्वरका घरायसी नियमहरू सधैँ उस्तै रहेका छैनन्। आदम, नुह अनि अब्राहम हामी हिजो हेर्दैथ्यौँ, अनि मोसा, अनि पछि पावल, यो चाहिँ अब बिचमा सयौं वर्षको अन्तर छ। आदम र नुहको बिचमा 2000 वर्षको अन्तर, नुह र अब्राहमको बिचमा सयौं वर्षको अन्तर, अनि त्यसपछि अब्राहम र मोसाको बिचमा लगभग 400 वर्षको अन्तर, मोसा र पावलको बिचमा अझ धेरै अन्तर, 1500 वर्ष लगभगको अन्तर छ। अनि यो विभिन्न व्यक्तिहरू जो विभिन्न समयमा जिए परमेश्वरको जनहरू, हुन त यही संसारमा जिएका हुन् उनीहरू, अनि उनीहरू परमेश्वरकै अधीनमा जिएका हुन्, तर बेग्ला बेग्लै घरायसी नियम अन्तर्गत उनीहरू जिए। अब हामीले बुझ्न खोजेको विषय यही हो, जुन घरायसी नियमहरू अन्तर्गत अब्राहम जिए ती पत्रुसको समयका घरायसी नियमहरू भन्दा फरक थिए। अब यदि घरायसी नियमहरू बेग्ला बेग्लै थिए भने प्रबन्धहरू पनि बेग्ला बेग्लै थिए, बुझ्नुहुन्छ होइन। अब यसलाई चाहिँ बिस्तारै हामी अध्ययन गर्नेछौँ, त्यसैले बुझिन्छ। अब ध्यान दिनुपर्ने कुरा के छ भने प्रबन्ध भनेको चाहिँ केवल घरायसी नियमहरू मात्र चाहिँ होइन, होइन, प्रत्येक प्रबन्धमा परमेश्वरले मानिसलाई घरायसी नियमहरू मात्र दिनुभएको छैन, तर केही मात्रामा सत्यता पनि दिनुभएको छ, सत्यता। अनि जुन सत्यतालाई मानिसले विश्वास गर्नुपर्छ, आज्ञा पालन गर्नुपर्छ र ठिक प्रकारले त्यसको प्रयोजन गर्नुपर्छ, उसको जिम्मेवारी छ। सत्यता त पाए, अब त्यसलाई चाहिँ ठिक प्रकारले उसले प्रयोग गर्नुपर्छ, विश्वास गर्नुपर्छ, आज्ञा पालन गर्नुपर्छ इत्यादि। त्यसैले परमेश्वरले मानिसको हातमा उहाँको सत्यतालाई सुम्पिनु भएको कारण त्यहाँ नियमहरू छन् एकातिर, भने अर्कोतिर त्यहाँ आशिषहरू पनि छन्, मौकाहरू पनि छन्, अनि नियमहरू भएकोले त्यहाँ जिम्मेवारीहरू पनि छन्, दुईटै छन् कि। परमेश्वरले हामीलाई सत्यता सुम्पिनु भनेको चाहिँ यो ठुलो आशिष हो, तर अर्कोतिर जिम्मेवारी पनि हो है। अनि साथै बेग्ला बेग्लै यो घरायसी नियमहरू भन्नाले हरेक प्रबन्ध अन्तर्गतका नियमहरू र जिम्मेवारीहरू र आशिषहरू पूर्ण रूपमा बेग्लै छन् भन्ने कुरा चाहिँ होइन नि। कतिपय नियमहरू र आशिषहरू उस्तै रहन्छ। जस्तो कि एउटा उदाहरणको लागि, एउटा पृथ्वी, एउटा भनौँ न घर, एउटा परिवारकै उदाहरण लिउँ। एउटा बुवाको छोरा छ, वास्तव उसको तिनवटा छोरा छ। एकजना चाहिँ 10 वर्ष उमेर पुगेछ, अर्को 15 वर्ष उमेर पुगेको छ होइन, अनि अर्को चाहिँ आज 20 वर्ष पुगिसके है तीनटा छोरा छ यो बेग्लै बेग्लै समयमा जन्मेका छोराहरू हैन एउटै बुवाको सन्तान हुन् तर बेग्लै बेग्लै समयमा जन्मेकाहरू हुन् अनि उनीहरूलाई त्यो बुवाले नियमहरू एउटा असल बुवाले नियमहरू राख्दछ यो फरक फरक समयमा जिएका के अरे जन्मेका छोराहरूको लागि मानव यसरी नियम बनाएछ उसले पहिलो चाहिँ उसको 10 वर्ष छोराको लागि उसको नियमहरू पहिलो चाहिँ उसले बुवामा को आज्ञा पालन गर्नुपर्छ अनाज्ञाकारी हुनु हुँदैन नम्बर दुई उसले आफ्नो बुवा आमाको आदर गर्नुपर्छ उसले चोर्नु हुँदैन ढाँट्नु हुँदैन इत्यादि अनि ऊ चाहिँ राति 8:30 बजेसम्म ऊ नसुतिकन पढ्न खेल्न बस्न सक्छ र 8:30 बजेसम्म चाहिँ सुत्नुपर्छ बुवाले त्यस्तो नियम राखिदिन सक्छ अनि सायद उसलाई केही केही खर्च पनि दिइदिन सक्छ अनि उसले चाहिँ आफ्नो घरको पढाइको कार्यहरू गर्नको लागि पनि केही नियमहरू उसलाई दिएको छ स्कुल जाने भइसक्यो अनि तर उसलाई चाहिँ साइकल चलाएर त्यहाँ सडकमा चलाउन चाहिँ पाइँदैन भनेछ बुवाले अब त्यो भयो 10 वर्षको छोराको लागि अब 15 वर्षको छोराको लागि बुवाले नियमहरू यस प्रकारले दिन सक्छ उसले बुवामाको आज्ञा पालन गर्नुपर्छ उसले बुवामाको आदर गर्नुपर्छ उसले चोर्नु हुँदैन ढाँट्नु हुँदैन इत्यादि तर अलि ठुलो भएकोले ऊ चाहिँ 10 बजेसम्म चाहिँ ऊ बस्न सक्छ 10 बजेपछि चाहिँ सुत्नुपर्छ ऊ चाहिँ अनि उसलाई खर्चको लागि अलिक बढी पैसा दिएला बुवाले अनि होमवर्कहरू गर्ने सम्बन्धमा चाहिँ उसको नियम चाहिँ अझ बढी समय उसले बिताउनु पर्ने होइन किनभने अलिक ठुलो क्लासमा पढ्छ अनि साइकल चाहिँ यसो टोलमा चाहिँ चलाउनु पाउँछ भने रहेछ उसलाई होइन अब 20 वर्षको उसको छोराको कुरा गर यो जेठो छोरालाई चाहिँ उसले पनि बुवामाको आदर आज्ञा पालन गर्नुपर्छ बुवामाको आज्ञा पालन आदर गर्नुपर्छ उसले पनि ढाँट्नु हुँदैन चोर्नु हुँदैन इत्यादि अनि उसको अब सुत्ने सम्बन्धीमा चाहिँ अर्कै नियम छ कति बजे भन्नेमा चाहिँ केही स्वतन्त्र छ उसलाई अनि अब उसलाई चाहिँ केही खर्च दिँदैन बुवाले अब त ऊ आफै कमाउने भइसक्यो आफै कमाउनुपर्छ काहीँ पार्ट टाइम काम गरेर भएर होइन अनि उसलाई चाहिँ अब होमवर्क गर्ने सम्बन्धमा केही नियमै छैन किनभने अब स्कुलैबाट ऊ निस्किसक्यो होइन स्कुल पनि सिधिसक्यो भनौँ न अहिले अनि साइकल अब त मोटरसाइकल चलाए पनि हुन्छ उसले यसरी विभिन्न समयमा दिएका नियमहरूलाई तुलना गर्दा के पाउँछ भने कतिपय नियमहरू त उस्तै छन् किन किनभने ती नबद्लिने कुरा हुन् बुवा आमालाई आदर गर्नु भनेको बुवा जहिले पनि बुवा नै हो है आमा जहिले पनि आमा हो उहाँको आज्ञा पालन गर्नु अनि छोड्नु ढाँट्नु भनेको जहिले पनि पाप हो त्यो उमेरले त्यो बद्लिने कुरो होइन त्यसैले त्यो बद्लिँदैन तर केही कुराहरू चाहिँ यो छोराहरूको उमेर अनुसार नियमहरू बनाएको छ त किन होला किनभने उमेर अनुसार उनीहरूले लिन सक्ने जिम्मेवारी फरक छ उनीहरूको उनी फरक चरणमा छन् उनीहरू बढ्ने क्रममा छन् होइन त्यस्तै गरी परमेश्वरको विभिन्न प्रबन्धहरूमा पनि यो साँचो ठहरिन्छ बुवाको छोरा विभिन्न समयमा जन्मेकोले विभिन्न समयमा बेग्लै बेग्लै समयमा जन्मेको छोराहरूलाई विभिन्न नियमहरू भए जस्तै परमेश्वरको पनि सन्तानहरू विश्वासी जनहरू विभिन्न समयमा जन्मेका छन् अनि कतिपय नियमहरू चाहिँ बरा उस्तै छन् केही बदलिया छैनन् उनीहरूको आशिष उस्तै छन् उनीहरूको जिम्मेवारी उस्तै छन् तर केही नियमहरू आशिषहरू चाहिँ बेग्लै छन् नयाँ छन् त्यसैले हामी एकछिन विचार गरौँ न परमेश्वरको सन्तानहरूको कुरा गरौँ नुवाबाट सुरु गरौँ होइन यो विभिन्न प्रबन्ध अन्तर्गत जिएका विश्वासीहरूको केही उदाहरण लिँदैछ जस्तो कि नुवा जलप्रलयपछिको समयलाई हामी विचार गरौँ परमेश्वरले नुवालाई भन्नुभएका कुरा विश्वास गर्न उनी जिम्मेवार थिए नुवाले चाहिँ विश्वास गर्नुपर्छ परमेश्वरले भन्ने कुरा अर्को नुवालाई अरू के घरैसी नियम दिएको थियो परमेश्वरको साथ साथ हिँड्ने उसलाई आशिष थियो उसलाई परमेश्वरको साथ साथ हिँड्थे भनेपछि उत्पत्ति 6:1 जाउँदा उत्पत्ति छ। उत्पत्ति छ को नौमा यो सुन्दर पद हामी पढ्छौं, नोआ को वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए, तिनी परमेश्वरको साथ साथ हिड्ने गर्थे। यस्तो सौभाग्य उसलाई थियो, आशिष थियो। साथै नोआको कुरा गर्दा परमेश्वरको आज्ञा पालन गर्न ऊ जिम्मेवार थियो। एक्चुअली हिब्रू एघारमा जाउँदा हिब्रू एघारको सातमा कसरी नोआ परमेश्वर आज्ञा पालन गर्न जिम्मेवार थिए र आज्ञा पालन पनि गरे भने त हिब्रू एघारको सात विश्वासद्वारा नोहले यस बेलासम्म नदेखिएका कुराहरूको विषयमा परमेश्वरद्वारा चेतावनी पाई डराएर आफ्नो परिवारको उद्धारका निम्ति एउटा जहाज तयार पारे। यसद्वारा उनले संसारलाई दोषी ठहराए र विश्वासद्वारा हुने धार्मिकताका हकवाला बने। नोआलाई जब चेतावनी दियो त्यो चेतावनीलाई उसले लियो, विश्वास गरे, आज्ञा पालन पनि गरे, जहाज पनि बनाए, बनाऊ भनेको थियो। साथै नोआलाई अर्को जिम्मेवारी पनि दिएको थियो, उत्पत्ति 9:6 पाउँछौ, जुन जिम्मेवारी चाहिँ पहिला कसैलाई दिएको थिएन। नोआलाई र नोआ पछि दियो, उत्पत्ति 9:6 हिजो पनि हेरेका थियौं। त्यहाँ के नियम दिएको थियो भने जसले मानिसको रक्तपात गर्छ मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको हो। यहाँ परमेश्वरले के गराएछ, नियम दिनुभयो भने ल हत्यारालाई चाहिँ मृत्युदण्ड दिनुपर्छ, नोआ है हत्यारालाई चाहिँ छोड्नु हुँदैन, उसलाई मृत्युदण्ड दिनुपर्छ। अरू नियमहरू पनि थियो, उत्पत्ति आठको बीसमा त्यहाँ पशुको बलिदानहरू चढाइनु पर्थ्यो, त्यसैले उनले यो गरे। यहाँ लेखेको छ, अनि नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पंक्षी मध्येबाट लिई होम बलि चढाए। तर नोआलाई चाहिँ विश्राम दिन पालन गर्नु भन्ने नियम दिएको थियो, अथवा शिशुहरू जो बालकहरू केटा बालकहरूलाई चाहिँ खतना गर्न वा त्यो पनि आज्ञा दिएका थिएन, अथवा विश्वास गर्नेहरूलाई चाहिँ बप्तिस्मा दिने पनि उसलाई आज्ञा दिएका थिएन। यो चाहिँ उसलाई दिएको थिएन, कति आज्ञाहरू दिएको थियो कति दिएको थिएन। अब अलि फड्को मारेर अघि बढ, दाउदको समयमा जाउँ, इजरायलको पहिलो दोस्रो राजा दाउद चाहिँ अब कुन घरासी नियम अन्तर्गत जिउँदथे भने मूसाको नियम, मूसाको व्यवस्था अन्तर्गत जिउँथे, किनभने दाउदको समय अगाडि नै तर नोआभन्दा पछाडि व्यवस्था दियो होइन। अब दाउदको जिम्मेवारी के थियो, परमेश्वरले भन्नुभएका कुरा विश्वास गर्न उनी जिम्मेवार थिए, तर यसमा थप्नुपर्ने कुरा उनलाई चाहिँ नोआलाई भन्दा बढी बताउनु भएको छ, अब त्यसैले अझ बढी कुराहरूमा उसले विश्वास गर्नु पर्यो। साथै परमेश्वरको साथ साथ हिँड्ने सौभाग्य उनलाई थियो, यो त उस्तै छ पहिलो दुईटा होइन, परमेश्वरको आज्ञा पालन गर्न पनि उनी जिम्मेवार थिए। समय कारण हामी हरेक पद अहिले नहेरौं, तर मुख्य बुँदाहरू हेर्दैछौ। साथै हत्यारालाई के गर्ने, हत्यारालाई मृत्युदण्ड दिनै पर्थ्यो, अब किनभने ऊ चाहिँ मूसाको व्यवस्था अन्तर्गत छ। नोआलाई त भन्यो, तर मूसालाई भनेको कुरा त कहाँ छ, व्यवस्थामा छ, त्यसैले त्यहाँ चाहिँ पल्टौ, व्यवस्था 21:12 मूसाको व्यवस्था अन्तर्गत जिउने दाउदलाई यो जिम्मेवारी थियो। मैले प्रस्थान होला, यो सरी मैले रेफरेन्स मिलाएन छ जस्तो, प्रस्थान है व्यवस्था होइन, प्रस्थान, प्रस्थान 21:12 त्यहाँ लेखेको छ, कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यो पनि मारिनै पर्छ। मूसा अन्तर्गतको घर नियममा यस्तो थियो, दाउदले त्यो मान्नु पर्थ्यो, मृत्युदण्ड दिनु पर्थ्यो हत्यारालाई। पशु बलिहरू नि, पशु बलिहरू पनि चढाउनु पर्थ्यो। लेवीको पुस्तकमा त्यो बताएको छ, जुन मूसाको नियममा समावेश छ। विश्राम दिन पालन गर्न नि, हो अब चाहिँ विश्राम दिन पालन गर्नुपर्छ, किनभने अब मूसाको व्यवस्था अन्तर्गत दाउद भएकोले विश्राम दिन पालन गर्नु पनि पर्थ्यो, शिशु बालकहरूलाई खतना पनि गर्नु पर्थ्यो, है पानीमा बप्तिस्मा दिन चाहिँ पर्दैन किनभने यो आज्ञा परमेश्वरले दिनुभयो। अब अझ अगाडि बढौँ, पावलको समयमा आइपुग्यो। पावल चाहिँ अनुग्रह अन्तर्गत जिउने एक नयाँ नियम विश्वासी जन हो, हामी जस्तै हो। हामी नुहको समयमा जिउने व्यक्ति होइनौँ, हामी मोसाको व्यवस्था अन्तर्गत जिउने व्यक्ति पनि होइनौँ, हामी चाहिँ पावल जस्तै अनुग्रह अन्तर्गत जिउने व्यक्तिहरू हौ। अनुग्रहको राशि नियमहरू के हुन्, त्यस अन्तर्गत जिउँछ। अब पावलको जिम्मेवारी के थिए, परमेश्वरले भन्नुभएका कुरा विश्वास गर्न उनी जिम्मेवारी थिए, अरू जस्तै त्यो त बदलिँदैन, तर उनलाई नुहलाई भन्दा बढी, दाउदलाई भन्दा पनि बढी पावललाई बताइयो, हामीलाई बताइयो। साथै परमेश्वरको साथसाथ हिँड्ने सौभाग्य उनलाई थियो, यो पनि बदलिया छैन। परमेश्वरको आज्ञा पालन गर्न उनको जिम्मेवारी थियो, यो पनि बदलिया छैन। हत्यारालाई मृत्युदण्ड दिनु पर्थ्यो, यो पनि फेरि उल्लेख छ रोमी 13 जन। त्यसैले परमेश्वरले घरासी नियमहरू फरक फरक प्रबन्धमा दोहोऱ्याउनु भएको छ, जुन एक नाश हुने नियमहरू, अनि कुनै कुनै बदलिएका छन्। यो चाहिँ एकनाश भएको नियम हामी पाउँछौँ रोमी 13:1-4 लेखिएको छ, एकचोटि हामी पढौँ 4 किनकि तिनी भनेको देशको राज्य शासन, किनकि तिनी भलाइका निम्ति तिम्रा लागि परमेश्वरका सेवक हुन्, तर तिमी खराब काम गर्दछौ भने डराओ, किनकि तिनले व्यर्थमा तरवार भिड्दैनन्, भनेको हत्यारालाई मृत्युदण्ड दिन तयार छौ, किनकि तिनी त खराब काम गर्नेमाथि क्रोध प्रकट गरी बदला दिने परमेश्वरका सेवक हुन्। पशु बलिदानहरू नि पावलको समय अनुग्रहको अन्तर्गत पशु बलिदानहरूको अब आवश्यकता रहेन, हिब्रू 10 त्यो उल्लेख छ। विश्राम दिन नि, अब विश्राम दिन पालन गर्न हामीलाई आज्ञा दिएको छैन, शिशु बालकहरूलाई खतना गर्न त्यो पनि हामीलाई आज्ञा दिएको छैन, पानीमा बत्तीसमा दिन हो यो चाहिँ हामीलाई आज्ञा दिएको छ, महान आज्ञामै छ। यसरी हामीले पायौँ कि विभिन्न समयमा घर नियम भित्र विभिन्न घर नियम अथवा प्रबन्ध अन्तर्गत जिउने व्यक्तिहरूको निम्ति परमेश्वरको नियमहरू कति चाहिँ उस्तै हुँदो रहेछ, कति चाहिँ नयाँ हुँदो रहेछ। अनि हरेक प्रबन्धमा झुट बोल्नु, चोर्नु, हत्या गर्नु गलत नै हो, परमेश्वरलाई विश्वास गर्नु पर्छ नै। त्यसैले त्यहाँ एक समान कुराहरू छन् हरेक प्रबन्धमा। तर हामीले यहाँ के देख्यौँ भने त्यहाँ केही महत्वपूर्ण भिन्नताहरू पनि छन्, अनि हामीले अध्ययन गर्न लागेको चाहेको विषय हो, अनि हामी अहिले पनि परिचयमै छौँ। यो परिचयलाई राम्रोसँग हामीले बुझ्यौँ भने पछि चाहिँ यो हरेक प्रबन्ध हामीले अध्ययन गर्नेछौँ, 7 प्रबन्धहरूलाई हामीले अध्ययन गर्न अगाडि चाहिँ यसको लागि हामी समष्टिगत रूपमा अलिकति हेर्दैछौँ। अब यो बुझ्नलाई एउटा उदाहरण अझ पनि, यदि हामीहरू 200 अगाडि जिउने व्यक्तिहरू थियौँ, को थियो 200 अगाडि, पृथ्वीनारायण शाह थियो कि को थियो होइन, भनौँ त्यो बेलाको हामी मान्छे थियौँ भने, त्यो बेलामा हामीसँग रेडियो हुँदैन थियो, कम्प्युटर हुँदैन थियो होइन, कार पनि हुँदैन थियो, बिजुली पनि हुँदैन थियो, अहिलेको भन्दा परिस्थिति एकदम फरक हुन्थ्यो त्यो बेला। अनि त्यो बेलामा ल साइकल धौँ, मोटरसाइकल धौँ, गाडी धौँ भन्नु पर्दैन थियो सायद त्यो बेला चाहिँ, अब खै मेरो घोडा धौँ अथवा खच्चरलाई धुनु पर्ने थियो कि के थियो, अब होइन चढ्ने वाहन साधन अथवा खुट्टा धौँ 11 होइन, अनि लुगा धुनलाई चाहिँ हामीले चाहिँ कुनै के साबुन अहिले लिरल साबुन अथवा केही अब लुगा धुन त्यो साबुन होइन, एउटा साबुन हामी लिन जान्छौँ त्यो बेला चाहिँ खै अब के थियो खै त्यो बेला मलाई थाहा पनि छैन, त्यो बेला साबुन अहिलेको जस्तो त पक्कै पनि थिएन है। अनि जाडो याममा चाहिँ हिटर तापेर बस्न अहिले पाउँछ भने त्यो बेला त कहाँ पाउने थियो है। अन्त अहिले नेपालको कतिपय ठाउँमा त अहिलेसम्म पनि त्यही अवस्थामै छ। यो हामीले के देख्छौँ भने फरक फरक समयमा जिउने व्यक्तिहरूको जिम्मेवारीमा पनि भिन्नताहरू हुँदो रहेछ। कति कुरा चाहिँ उस्तै हुन्छ, अब किनभने त्यो बेलाको मान्छेले पनि खानै परेको थियो, अहिले पनि हामीले खानै परेको छ होइन। साथै आजभन्दा 200 वर्ष पछिलाई यसो कल्पना गरौँ न, सायद त्यो बेला त हामी बस पनि चढ्दैनौँ कि होइन। अब के हुन्छ त्यो बेलामा हामीलाई थाहा छैन, अब प्रभु आइसक्नुहुन्छ, आइसक्नु सम्भव छ त्योभन्दा त अगाडि नै। जे होस् फरक समयमा परिस्थितिहरू फरक हुन्छन्, जिम्मेवारीहरू आशिषहरू फरक हुन्छन्। अब पुरानो नियमको केही व्यक्तिहरू जस्तो कि यहोशू मूसा पछिको इजरायलको अगुवा, अनि ऊभन्दा अलिक पछि आउने दाउद भयो, अनि ऊभन्दा अलिक पछि आउने यशैया, यी तिनै व्यक्ति, खालि यो तिनवटा व्यक्तिलाई सम्झौँ, यहोशू दाउद यशैया चाहिँ एउटै घरायसी नियम अन्तर्गत जिउँथे उनीहरू, भनेको भन्दा एउटै प्रबन्ध अन्तर्गत जिउँथे, भनेको मतलब उनीहरूलाई एउटै उनीहरू अब कति सय हजार वर्षको अवधि थियो, तर त्यसभित्र चाहिँ केही त्यहाँ व्यवस्थाहरू नयाँ इत्यादि थिएन, जे थियो त्यही अन्तर्गत उनीहरू जिउँथे, उनीहरू मोसाको व्यवस्था अन्तर्गत जिउँथे, व्यवस्थाको अधीनमा थिए, अनि यी सब कुरा चाहिँ मोसाको व्यवस्थामा लेखेको थियो। तर अब अरू तीन चारजनाको उदाहरण लिउँ न, पत्रुस नयाँ नियममा हामी पढ्छौँ होइन, पावल, युहन्ना होइन, तिमोथी एफेसको एल्डर, अब यी व्यक्तिहरू छ नि, यी चाहिँ अर्कै घरायसी नियमहरू अन्तर्गत जिउँथे, अनि ती घरायसी नियमहरू चाहिँ नयाँ नियमको पत्रहरूमा पाइन्छ, रोमीदेखि प्रकाशको पुस्तकको पहिलो 3 अध्यायसम्म है, उनीहरूलाई दिएको निर्देशनहरू नियमहरू घरायसी नियमहरू अर्को ठाउँमा लेखेको छ। अझ मूसा आउनुभन्दा पनि अगाडि गयो भने को को पाउँछौँ भने अब्राहम पाउँछौँ, याकुब पाउँछौँ, इसहाक छन्, युसुफ छन्, अघि पढेका थियौँ, यी व्यक्तिहरू फेरि अर्कै घरायसी नियमको सेट थियो उनीहरूलाई दिएको नियमहरू, त्यस अन्तर्गत उनीहरू जिउँथे। उनीहरूसँग त अस्ति भने नि हिजो भने उनीहरूसँग त बाइबल थिएन, परमेश्वरले नि उनीहरूसँग बेला बेला बोल्नुहुन्थ्यो, अनि उनीहरूलाई जे जे प्रतिज्ञा परमेश्वरले दिनुभयो त्यो विश्वास गर्न उनीहरू जिम्मेवारी थिए। यद्यपि फरक फरक घरायसी नियमहरू जिइरहेको छ होइन। अब यसैले एउटा के अरे तालिका म तपाईँहरूलाई दिनेछु है, यसो त्यहाँबाट खै कतिको देखिन्छ, यो सिँढी जस्तो 7 सिँढीको जुन तालिका छ यसमा चाहिँ हामी के अरे सबभन्दा सुरुको सिँढीमा चाहिँ आदमलाई राखेको छ एउटा उदाहरणको लागि, त्यो बेलाको घरायसी नियम अन्तर्गत जिउँथे, आदमलाई सृष्टि गर्दा ऊ निर्दोष थियो, तर पाप प्रवेश भएपछि पछिको अवस्था त्यहाँ मानिस असल र खराबको ज्ञान पाएपछि विवेक अन्तर्गत उनीहरू जिउने व्यक्तिहरू भए, जस्तो कि हनोक, तर परमेश्वरले जल प्रलय पठाउनु भयो, मानिसहरू विवेकहीन भयो, उपद्रव गरे, नो एकजना र परिवार बाँचे, अनि जल प्रलयपछि त्यहाँ फेरि अर्को घर राशि नियमहरू दियो जुन अघि अलिअलि हेर्दैछौ, त्यसपछि अब्राहमको बोलावट आयो, प्रतिज्ञा दियो उसलाई, अनि त्यस अन्तर्गत अब्राहम, इसहाक, याकुबहरू त्यही प्रतिज्ञा पाएर त्यो विश्वास गर्नु पर्थ्यो, त्यस अनुसार हिँड्नु पर्थ्यो, पालमा बस्नु पर्थ्यो, इजरायल छोड्नु हुँदैन थियो इत्यादि, अनि त्यसपछि मूसाको समयमा व्यवस्था दियो, अनि जस्तो कि दाउद चाहिँ व्यवस्था अन्तर्गत जिउने व्यक्ति थियो, त्यो घरायसी नियमहरू उनले पाए, अनि त्यसपछि यहाँ अनुग्रहको युग भन्छ हामीले, अनुग्रहको घरायसी नियमहरू पावललाई दियो, हामी अहिले यहाँ छौँ सिँढीमा, अनि हामी लगिन्छौँ पछि परमेश्वरको राज्य यो संसारमा आउनेछ, त्यहाँ पनि घरायसी नियमहरू बेग्लै हुनेछन्, अनि त्यसपछि अनन्तता छ, योभन्दा अगाडि पनि अनन्तता छ, यो समय को यो भाग लाई चाहिँ यसरी बाइबलमा हामीले प्रस्तुत गरेको पाउँछौं परमेश्वरले. अनि हरेक यी प्रबन्धहरू, चाहे निर्दोष अवस्थाको प्रबन्ध, विवेक अवस्थाको प्रबन्ध, अनि मानवलाई शासन गर्ने अधिकार दिनुभएको प्रबन्ध, प्रतिज्ञाको, व्यवस्थाको, अनुग्रहको, राज्यको यी प्रबन्धहरूलाई हामीले हेर्दाखेरि चाहिँ यहाँ परमेश्वरले यहाँ केही नयाँ प्रकाशहरू, सत्यताहरू थप्दै जानुभएको छ. अनि कुनै कुनै कुरा चाहिँ सधैँको लागि भनेको हरेक पछिको प्रबन्धको समयमा पनि अथवा पछिसम्म पनि त्यो घरायसी नियमहरू लागू छन्. जस्तै कि विवेकको घरायसी नियमहरू अहिले पनि लागू छ, हामीले विवेकलाई त्याग्नु हुँदैन. नोहलाई दिएको प्रबन्ध अनुसार चाहिँ हत्यारालाई मृत्युदण्ड दिनु पर्थ्यो, त्यो घरायसी नियम पनि परमेश्वरले रद्द गर्नु भएको छैन. प्रतिज्ञाको प्रबन्ध जुन अब्राहमलाई दियो, तिमीबाट सारा पृथ्वीका कुलहरूले आशिष पाउनेछ, अहिले पनि लागू छ. त्यही अन्तर्गत नै हामी अब्राहमको सन्तान बनेका हौ. येशू ख्रीष्ट नै परमेश्वरको अब्राहमबाट आउनुभएको त्यो जन हुनुहुन्छ जसद्वारा संसारले आशिष पाउँछ. अनि तर त्यहाँ केही भिन्नताहरू छन् अनि हामीले चाहिँ त्यो भिन्नताहरूलाई चाहिँ अध्ययन गर्नलाई अगाडि बढ्नेछौँ. अब अन्तमा चारवटा कुराहरूलाई हामीले ध्यान दिनेछौँ है. हाम्रो अध्ययन जब प्रभुको इच्छाले भोलि अगाडि बढाउनेछौँ, ती चारवटा कुराहरू के हुन्? हरेक प्रबन्धहरूको अध्ययन गर्ने क्रममा हामी निम्न चारवटा कुराहरूमा ध्यान लगाउनेछौँ. नम्बर एकमा, उक्त प्रबन्धको प्रारम्भमा मानिसको अवस्था कस्तो थियो है, अर्थात् प्रारम्भमा मानिसको अवस्था भनेर लेख्नुभएको छ. उक्त प्रबन्धको प्रारम्भिक अवस्था कस्तो थियो, मानिसको जिम्मेवारी के थियो, परमेश्वरले मानिसलाई के प्रकट गर्नुभयो, मानिसको हातमा परमेश्वरले कुन सत्यता सुम्पिनुभयो, मानिसबाट परमेश्वरले के माग राख्नुभयो. नम्बर एक चाहिँ त्यो अध्ययन गर्नेछ, मानिसको अवस्था शुरूमा, प्रबन्धको शुरूमा है, घरायसी नियमहरू शुरू हुने बेलामा. नम्बर दुईमा चाहिँ मानिसको जिम्मेवारी. दोस्रो कुरा, उक्त प्रबन्ध अन्तर्गत परमेश्वरले मानिसलाई के कस्ता जिम्मेवारीहरू र आज्ञाहरू दिनुभयो, मानिसलाई के गर्न वा नगर्न भनियो, त्यो पनि अध्ययन गर्नेछौँ. तेस्रो चाहिँ हामीले मानिसको विफलता पनि हामीले देख्नेछौँ. अब आफ्नो जिम्मेवारीहरूमा मानिस कसरी चुके, कुन हिसाबमा मानिसले घरायसी नियमहरू उल्लङ्घन गरे, अनि यो बाइबलभरि यो दुःख लाग्दो कुरो पाउँछौँ कि हामी प्रत्येक प्रबन्धमा मानिस नराम्ररी चुकेको पाउँछौँ है. घरिघरि हामीलाई यो स्मरण गराइन्छ कि मानिस एक ठुलो पापी हो जसलाई एक ठुलो मुक्तिदाताको दरकार छ. बाइबलको कहानी नै त्यही. चौथो, परमेश्वरको इन्साफ. जब परमेश्वरले मानिसको हातमा कुनै कुरा सुम्पिनुहुन्छ र मानिस त्यसलाई ठिक प्रकारले सञ्चालन गर्न सक्छ, तब इन्साफ आउनै पर्छ, परमेश्वर न्याय हुनुहुन्छ. त्यसैले हामी के देख्नेछौँ भने प्रत्येक प्रबन्धमा चाहिँ मानिसको विफलता देख्छौँ र प्रत्येक प्रबन्ध चाहिँ मानिसको परमेश्वरको इन्साफले अन्त हुन्छ अनि अर्को प्रबन्धमा जान्छ. परमेश्वरको इन्साफले हरेक प्रबन्धलाई अन्त गरेको पाउँछौँ, त्यो सातैवटा. त्यसैले यो ज्यादै महत्वपूर्ण अध्ययनलाई हामी प्रभु इच्छाले भोलि अगाडि बनाउनेछौँ.